आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ म प्रस्तुत अर्जु विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्
आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जङ्गलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
नेपाल आदिवासी जनजाति महासंघ
विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ संस्कृति प्रकृति र मानवबीचको साइनो एकदमै गहिरो छ यो साइनोलाई टुटाउनु हुँदैन यसलाई खलबल्याउन खोजियो भने हाम्रो प्रणालीमा असर पुग्छ मानिसहरू प्रकृतिमा बस्छन् प्रकृति प्रेमी छन् त्यसको उपभोग गर्छन् रमाउँछन् र जोगाउँदै आइरहेका छन् तर विद्यमान बढ्दो विश्व औद्योगिकरणको कारण अप्ठ्यारो आइलागेको छ विश्वमा बढ्दो औद्योगिकरणले मानव जीवन सङ्कटमा पार्ने त होइन भन्ने चिन्ता थपिएको छ अर्कोतिर रीतिरिवाज हाम्रा चालचलन संस्कार संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि छ सदैवदेखिको खाइखेली आएको अवस्थामा सङ्कट उत्पन्न हुने त होइन यस्ता प्रश्नहरू यथावत रहेका छन् यसका लागि प्रकृति हरियाली जोगाउनुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने एकदमै आवश्यक छ यसैको सचेतीकरणका लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो यसमा आसियाईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्य रहेको छ आज हामी कार्यक्रममा नेफिनले यही पुष 13, 14 र 15 गते पोखरामा आयोजना गरेको जलवायु परिवर्तन सम्बन्धी आदिवासी जनजातिका लागि तालिम गोष्ठीका बारेमा तयार पारेका छौं को प्रभावकारिता र बुझाइको अनुभवको बारेमा विभिन्न जिल्लाहरूबाट सहभागी भएकाहरूको अनुभव सुनाउँछौ साथै नेफिनका महासचिव दिवस राईसँग तत् स्थानमा गरिएको कुराकानी प्रस्तुत गर्छौ कार्यक्रमलाई अगाडि बढाउँ विभिन्न जिल्लाबाट तालिममा सहभागी भएका आदिवासी जनजाति महिला दिदीबहिनी तथा दाजुभाइहरूको यो बुझाइ र अनुभवबाट
तपाईँको नाम
सञ्जना बोटे म तनहुँबाट
कस्तो लाग्यो कस्तो अनुभव छ
कार्यक्रम धेरै राम्रो लाग्यो हाम्रो लागि पहिलोचोटि सहभागी भयो पहिलोचोटि म चाहिँ यहाँ आएर बसेर बुझ्न पाउँदा चाहिँ धेरै खुसी लागेको छ अब आफ्नो जातित्व चाहिँ कहाँसम्म पुगिसकेको छ भन्ने बल्ल थाहा भयो त्यो थाहा नै थिएन मलाई त्यति वडाहरूमा नगरपालिकाहरूमा कार्यक्रम हुन्छन् तर त्यति बेला बोलाउँदैनन् हामी आदिवासी जनजाति अनि अहिले सरहरूले चाहिँ यसरी कार्यक्रममा बोलाउँदा धेरै खुसी लाग्यो
सञ्जय थकाले छिनी मुस्ताङ कुरा धेरै सिकाइ भयो होइन आदिवासी जनजातिले चाहिँ बुझ्नै पर्ने र जान्नै पर्ने चाहिँ देखियो मैले एकदम फलदायी लाग्यो मलाई
नमस्ते गोर लागे चे मेरो सन्तोषी कुमारी चौधरी हो म सप्तरीबाट अग्नि सप्तरीको अग्निसार कृष्ण सप्रन गाउँपालिका वडा नम्बर 2 मैले यस्तो किसिमको तालिम लिएकै थिएन भनौँ न मलाई एकदम राम्रो फिलिङ भइरहेको छ कि कतिपय कुराहरू सिकेछु म यो तालिमबाट धेरै कुराहरू सिकेछु मैले बजेट कसरी पारित हुन्छ बजेट मानेको ठाउँ कहाँ कहाँ हो कसरी जानुपर्छ जलवायुको बारेमा पनि मैले धेरै कुराहरू सिकेँ क्या अनि म यहाँबाट गएर नगरपालिका गाउँपालिकामा उपाध्यक्ष गाउँपालिका अध्यक्षहरूसँग पनि भेट गर्छु अनि उहाँहरूलाई पनि यो मिटिङमा भएको कुराहरू सेयर गर्छु राख्छु र भन्छु उहाँहरूले पनि हाम्रो आदिवासी जनजाति महासङ्घको लागि बजेट छुट्याइदिनु। हामीले पनि आदिवासीको लागि केही गर्न चाहन्छौँ। जुन महिलाहरूको हकहितमा हुन्छ, आदिवासीको हकहितमा हुन्छ, जनजातिको हकहितमा हुन्छ, त्यो सबै काम गर्न गर्छु भनौँ। धेरै सिकाइ भयो।
सर नमस्ते। हजुरको शुभ नाम?
मेरो गजेन्द्र थुला छन्।
हजुर कहाँबाट सहभागी?
म थकाली सेवासुति नेपाल केन्द्रको केन्द्रीय अध्यक्ष हुँ। आदिवासी जनजातिहरू दुर्गम स्थानमा हामीहरू बस्छौँ र यसको बारेमा चाहिँ त्यति चाहिँ जानकारी नभएको पनि हुनसक्छ। यो विकसित देशहरूले यो जुन चाहिँ औद्योगिकरणको चाहिँ सिलसिलामा यी सबै कुराहरू चाहिँ भइराखेको छ। पृथ्वी तात्तिराखेको छ, त्यसैको असर चाहिँ हिमालमा देखिराखेको छ, असर पार्छ यसमा त कुनै दुई मात्रै छैन। यस्तो कार्यक्रमहरू बेला बखतमा भइदियो भने राम्रो हुन्छ, हामी सबैले जानकारी पाउँछौँ, नेपाललाई र समग्रमा भन्नुपर्दाखेरि विश्वलाई नै चाहिँ फाइदा गर्छ।
मेलिना बराम गोर्खादेखि केही कुरा सिक्न पायो जलवायु परिवर्तनको विषयमा।
नमस्ते पेमाजी।
नमस्ते हजुर।
तपाईँ मुस्ताङबाट सहभागी हुनुभयो नि तालिममा?
हजुर।
कस्तो लाग्यो?
एकदम राम्रो लाग्यो। हाम्रो आदिवासीको बारेमा अनि क्लाइमेट चेन्जको बारेमा अनि हाम्रो अधिकारहरूको बारेमा धेरै जान्न पाएँ, बजेटहरू कसरी आउँछ, कसरी त गर्छ भनेर।
नमस्ते इन्द्र दुराजी।
नमस्ते।
सन्चै हुनुहुन्छ?
राम्रो लागेको कुराहरू त गाउँहरूमा जानकारी नभएको कुराहरू चाहिँ थाहा पाइयो, यो जलवायु परिवर्तन बारेमा चाहिँ थाहा पाइयो, त्यही नै हो। म चाहिँ फर्स्ट चोटि नै हो यो चाहिँ।
चित्रदित नमस्ते।
नमस्ते।
हजुर चाहिँ बाग्लुङबाट।
विशेष गरेर आदिवासी जनजातिको लागि जति पनि हामीलाई आउने सेवा सुविधा र हाम्रो जुन राज्यले हामीलाई वञ्चितीकरणमा पारेका ती जुन समुदायहरू छन्, गण्डकी जलाधारको लागि चाहिँ यो कार्यक्रमहरू योजनाहरू ल्याएको छ, त्यो कार्यक्रम ल्याएकोमा चाहिँ एकदमै धन्यवाद छ। लक्षित समुदायमा भइरहेको कामहरू हामीलाई थाहा नपाउँदा र हामीले जुन त्यो क्षेत्रमा बसोबास गर्दै गर्दा हामी त्यहाँबाट विस्थापित हुनुपर्ने कुराहरूले गर्दाखेरि हामीलाई यो जानकारी गराउनु भयो, यसको लागि चाहिँ धन्यवाद छ। र हामीलाई एकदमै खुसी पनि लागेको छ। कार्यान्वयन गराउने प्रक्रियामा चाहिँ नीतिमा लेखिएको छ, त्यसलाई चाहिँ कार्यान्वयनको चरणमा चाहिँ गएको छैन, त्यसलाई चाहिँ हामी कार्यान्वयन गराउनु पर्छ भन्ने पक्षमा चाहिँ हामी लागेको छ, यो चाहिँ एकदम राम्रो लाग्यो।
मेरो नाम चित्रलाल तुलाचन, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला सम्मान परिषद रूपन्देहीको अध्यक्ष। तालिम एकदम ठिक छ, यो जानकारीमूलक पनि हो। रेड प्लसबाट प्राप्त हुने हामीले लाभांश सहित कार्बन सङ्कलन गरे बापतको हामीले पाउने कम्पेन्सेसन र योबाट चाहिँ आदिवासी जनजाति स्थानीय समुदायलाई पर्ने बेनिफिटका कुराहरूलाई चाहिँ हामीले अझ धेरै थप तरिकाबाट जान्ने मौका पाइयो। हामीले कम्प्लेन गर्न सक्छौँ भन्ने कुरा आयो। कम्प्लेन हामी लिखित मौखिक मेलबाट, वाट्सएप, भाइबर, फेसबुकबाट पनि गर्न सकिने भन्ने कुरा आयो। र थप आदिवासी जनजातिको ठुलो भूमिका छ, जल जमिन जङ्गलसँग चाहिँ आदिवासी जनजाति जोडिएको कारणले गर्दा यसको दायित्व नेपाललाई समृद्धि बनाउनको लागि आदिवासी जनजाति समूह र स्थानीय बासिन्दालाई हातमा लिएर राम्रोसँग गर्न सक्यो भने, लाभांश वितरणमा पनि सहभागिता गराइयो भने, नेपालले राम्रो तरिकाबाट कार्बन सङ्कलन गरे बापत बेनिफिट लिन सकिन्छ भन्ने कुरा हामीले बुझ्यौँ। धन्यवाद।
नमस्कार है। तपाईँको नाम?
रवि किरण राई।
तपाईँ कुन जिल्ला?
म सिरा जिल्लाबाट। क्लाइमेट चेन्ज अहिले जुन बर्निङ इस्यु छ त्यसको बारेमा बुझ्न पाउँदा खुसी नै लागेछ, जुन चाहिँ एउटा ग्लोबल इस्यु पनि हो।
नमस्ते सर।
नमस्कार।
नाम?
मेरो नाम अग्निबहादुर सुनुवार हो, घर चाहिँ मेरो सिन्धुली। पहिलोचोटि पोखरामा मेरो लागि चाहिँ विशेष नै लाग्यो, होइन? ठिक छ, अब अहिलेको परिवेशमा जनजातिको लागि जुन जलवायु परिवर्तन कार्यक्रम ल्याउनु भएको छ त्यो चाहिँ विशेष नै छ सर। तर धेरै कुरा चाहिँ यहाँबाट अलिकता प्रष्ट भयो कि अब कार्यक्रमको बारेमा, जनजातिको लागि चाहिँ उपयुक्तै कार्यक्रम रहेछ, हामीले बुझ्नुपर्ने कार्यक्रम रहेछ भन्ने लाग्यो। जुन पाउनुपर्ने सेवा सुविधा जुन राज्यबाट हामीले लिनुपर्ने कुराहरूमा चाहिँ धेरै कुरा चाहिँ मैले जानकारी पाएँ यहाँबाट, होइन? र हामीले नै सङ्घर्ष गर्नुपर्ने रहेछ, अब कसैले दिने होइन।
हस्, धन्यवाद।
धन्यवाद
दिदी। नमस्ते।
सिउपाहा। मेरो नाम रुक्मिणी धिमाल, बेलबारी नगरपालिका वार्ड नम्बर 3, पूर्व मेचीदेखि महाकालीसम्मको सम्पूर्ण अभियन्ताहरू एक ठाउँमा भेला भएर जलवायु परिवर्तन सम्बन्धीको तालिम चाहिँ धेरै नै राम्रो लाग्यो। कता कता स्रोत आउँदो रहेछ, होइन? स्रोत आउँदा पनि हामी कसरी चाहिँ अनभिज्ञ रहेछौँ, होइन? अब कुन संस्थालाई चाहिँ अब त्यसको गुनासोहरू कहाँ कहाँ राख्नुपर्ने रहेछ भन्ने कुराहरू पनि थाहा पाइयो। धिमाल समुदाय चाहिँ एउटा लोपोन्मुख समुदाय, अल्पसङ्ख्यक समुदाय, सबै कुरो चाहिँ लोप हुँदै गएको, अब त्यस कारणले पनि हाम्रो समुदायलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ तालिमले चाहिँ धेरै नै सहयोग गर्छ भन्ने मैले धेरै अपेक्षाले गर्दै पनि हुनुहुन्छ। हाम्रो आफ्नो छुट्टै मातृभाषा छ।
नमस्ते भन्दा के भन्नुहुन्छ?
स्योपखा।
स्योपखा,
स्योपखा, नमस्ते।
नमस्ते फर्काउँदा चाहिँ सेरुखा।
सेरुखा,
हजुर।
अब झन् यस्ता तालिमहरू लिइसकेपछि अब आफ्नो भाषा संस्कार संस्कृतिका लागि लड्नु पर्ने रहेछ, त्यसका लागि आवाजहरू उठाउनु पर्दो रहेछ भन्ने झन् जागर थपिया होला होइन?
हजुर, धेरै मानव अधिकारदेखि लिएर होइन हरेक कुराहरूमा आवाज उठाउनु पर्ने, हामी राज्यको पहुँचबाट चाहिँ विभेदमै परेका छौँ। हामी धिमाल समुदाय नेतृत्व तहमा चाहिँ धिमाल समुदायको चाहिँ सहभागिता चाहिँ धेरै कम छ।
अब कार्यक्रममा नेफिनका महासचिव दिवस राईसँग गरिएको कुराकानी सुनौ। उहाँलाई हामीले कार्यक्रमको औचित्य, आवश्यकता, प्रभावकारिता र कार्यान्वयनका पक्षमा भइरहेका चुनौतीका बारेमा सोधेका छौँ। कसले कस्तो भूमिका निर्वाह गर्नुपर्दछ त?
सर, यहाँलाई स्वागत छ कार्यक्रम साइनोमा।
हजुर, धन्यवाद।
पोखरासँग त अब विभिन्न कारणहरूले नजिक भइरहनु भएको छ, हक अधिकारको कारणले अझै बढी नजिक हुनुपर्ने यो क्षेत्र पनि हो, कस्तो लाग्यो?
गण्डकी प्रदेश आफैमा जैव विविधताको एउटा सम्पन्न स्रोत क्षेत्र रहेको प्रदेश हो। त्यसको राजधानी एउटा नेपालकै सुन्दर सहर पोखरामा हामी छौँ। यो कार्यक्रम खास गरेर नेफिनले बेला बेलामा गरिरहेको छ सबै प्रदेशहरूमा। हामी यसपल्ट चाहिँ विभिन्न आदिवासीहरूको प्राकृतिक स्रोतमाथिको अधिकारका विषयहरूमा, त्यो आयलोसँग सम्बन्धित होस् वा सिबिडीसँग सम्बन्धित होस् वा अरू क्लाइमेट चेन्जसँग सम्बन्धित होस् होइन, सबै खालका प्राकृतिक स्रोतहरू, भूमिमाथिको अधिकार, जमिन जङ्गलसँग उनीहरूको सम्बन्ध र अधिकारको कुराहरूलाई लिएर हामीले अहिले यो बहस पैरवी गरिरहेका छौँ। र यो कार्यक्रममा पोखरामा जुन नेफिनले गरिरहेको कार्यक्रममा चाहिँ देशैभरिका प्रतिनिधिमूलक विभिन्न जिल्लाको नेफिनका साथीहरू, आइपिज अर्गनाइजेसनको साथीहरूलाई बोलाएर हामीले चाहिँ उनीहरूको यो क्षमता विकास र यसलाई सेन्सिटाइज गर्ने ढङ्गले अहिले चाहिँ नै यो कार्यक्रम आयोजना गरेका हो। र यसमा खास गरेर परियोजनाहरूको क्षेत्रमा काम गर्ने वा अहिले परियोजना सञ्चालन गर्ने निकायहरू हुन्छ नि, जस्तै अब चाहिँ युएनडिपीको कुरा होला, बिआरसिएनको कुरा होला होइन, अनि त्यसपछि चाहिँ नै यो समाज कल्याण परिषद, अनि तपाईँको नेपाल सरकारको तर्फबाट यो चाहिँ वन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सिबिडी र रेड आइसी रेड त्यो चाहिँ नै कार्यान्वयन केन्द्र भन्छ होइन, त्यसको फोकल पर्सनहरू मन्त्रालयबाटै आउनु भएको थियो। यो चाहिँ के हो भने एकदमै मल्टिपल विभिन्न क्षेत्रका त्यो के भन्छ जिम्मेवार निकायहरूबाट हामीले चाहिँ प्रशिक्षणहरू गराएको छौँ योपल्ट। त्यसले गर्दा धेरै कुराहरू एउटा जान्ने अवसर भएको छ। आइयुसिएनको मान्छेहरू आएछ, अब एनटिएनसीको मान्छेहरू आएछन् होइन, उहाँहरूले चाहिँ अब आफ्नो क्षेत्रबाट आदिवासीहरूको, स्थानीय समुदायहरूको अधिकारलाई सुनिश्चित गर्नको निम्ति कस्ता कस्ता परियोजनाहरू सञ्चालन भइरहेछ, त्यसले उनीहरूको क्यापेसिटी क्षमता विकास सँगसँगै उनीहरूका प्रथाजनित कानुन परम्परा, उनीहरूको रीतिरिवाजलाई पनि संरक्षण गर्ने, उनीहरूका संस्कृति भाषालाई प्रवर्धन गर्ने र मुख्य गरेर त्यहाँको स्रोतहरू होइन, भूमि वन जङ्गल पानी खानी जे जे हुन्छ त्यहाँको प्राकृतिक स्रोतलाई उपयोग गर्ने कुरामा उनीहरूको अधिकार वा त्यसको विकासको नाममा गरिने परियोजनाहरूमा उनीहरूको कन्सर्नको विषयहरू, उनीहरूको सरोकारको विषयहरू के हुन सक्छन् र उनीहरूलाई कसरी सहभागिता गराइन्छ, कुन परियोजनाको बजेट कस्तो छ, त्यसको प्रोसेस के छ, त्यहाँ कसरी सहभागी हुने, त्यसको कार्यान्वयनदेखि लिएर निर्णय प्रक्रियामा कसरी सहभागी हुने, ती धेरै कुराहरूको चाहिँ नै योपल्टको प्रशिक्षणमा चाहिँ उनीहरू लाभान्वित भएको छन्, उनीहरूले ज्ञान हासिल गरेका छ। त्यसले गर्दा यो कार्यक्रम एकदमै सफल भयो भन्ने मलाई लाग्दछ।
बनिरहेका कानुनले जुन निर्देशन गर्छ त्योभन्दा पहिले हामीले सिक्दै आएका प्राकृतिक कानुनहरूले मूलभूत रूपमा मान्यता पाउनुपर्ने होला नि होइन?
त्यो त हामीले एकदमै सबैभन्दा बढी फोकस गरेर भनिरहेको, हाम्रो प्राथमिकतामा भनेको आदिवासीहरूले उठाउने संसारभरि नै हिजोको प्राकृतिक जीवन प्रणालीलाई पहिला सुरक्षित गरौँ, उनीहरूको प्रथाजनित कानुनहरू छ, अभ्यासहरू छ, ज्ञान सिपहरू, त्यसलाई सरकारले राज्यले मान्यता दियो भने न साँचो अर्थमा उनीहरू जिम्मेवार हुन्छन्। त उनीहरूलाई जबरजस्ती नेपालको पछि बनेको सिंहदरबार केन्द्रमा बनेको कानुनले त तलको जनता त पुरै त्यसले चाहिँ विस्थापित गर्छ हेर्नुहोस् होइन, किनभने त्यो कानुनसँग उनीहरू फ्यामिलियर पनि हुँदैन एउटा कुरा, अर्को कुरा त्यो कानुनले उनीहरूको उद्धार पनि हुनेवाला छैन, उनीहरूको जीवनमा त्यसले कुनै प्रभावकारी भूमिका खेल्नेवाला पनि छैन। त्यसले गर्दाखेरि पनि प्रथाजनित कानुन वा आदिवासीहरूको ज्ञान सिपमा परम्परामा आधारित उनीहरूका अभ्यासहरूलाई चाहिँ नि यदि मान्य
मान्यता दिने हो भने अनि नै प्रकृतिलाई हामीले बचाउन सक्छौँ, यो पृथ्वीलाई बचाउन सक्छौँ भन्ने कुरा हो। त्यसका लागि हामी बहस पैरवी गरि नै रहेछौँ र यथार्थ के हो भने यसमा फेरि बुझ्नेलाई काफी छ यसको थिम नि के हो भनेदेखि कानुन त हिजो अस्ति संविधान नै पछि 15-19 हुँदै 47 साल पछि अहिले 72 सालको संविधान आयो होइन,
यो पनि अनि संशोधन
अझै संशोधनकै चरणमा छ। कानुन भन्ने चिजहरू धेरै पछि 2020 पछाडि आएको छन् होइन। यो कानुन त हिजो अस्ति हामीले विभिन्न आफ्नो राज्यलाई आफूले बलियो बनाउनको निम्ति गरिएको हो, जनतालाई व्यवस्था गर्दै राज्यले आफूलाई बलियो बनाउनको लागि गरिएको व्यवस्था हो। तर त्यो कानुनभन्दा पहिला त मानव समाज त यो धरतीमा त लाखौँ वर्ष अगाडि छ नि त, लाखौँ वर्षदेखिको अभ्यासलाई चाहिँ नि त्यसलाई असर पर्ने गरी कानुन निर्माण गर्नु आफैमा त्यो जनहित विपरीत कुरा हो। त्यसले गर्दा कानुन जसले निर्माण गर्यो हिजो पञ्चायत कालमा अथवा भूमि शासनको व्यवस्था त अब राजा महाराजाहरूले अथवा शासकले आफ्नो स्वार्थपूर्ति गर्नलाई बनाइएकै हो त्यो। त अहिले पनि कानुनहरू खास अर्थमा ती जनताको सेवामा अथवा उनीहरूको अधिकारलाई सुनिश्चित गर्ने भन्दा पनि राज्यले आफूलाई कसरी बलियो बनाएर जनतामाथि शोषण गर्ने भन्ने खालको देखिन्छ क्या। त्यसले गर्दाखेरि यो कुरा
जनता अनुकूलको कानुन बनाउन किन नसकेका होला, ती जनताहरूले नै ती प्रतिनिधिलाई चुनेर पठाएका छन्। जनतासँग हुँदाखेरि तिमीहरूको हक अधिकारको ग्यारेन्टी लेख्नका लागि हामी नेतृत्वमा जान्छौँ भनेर जितेर जानुहुन्छ, उहाँहरूले त्यो अडी अडाउँदै त्यो कसै कसै किन गर्न सक्नुहुन्न, यहाँहरूको अध्ययनमा के छ?
मैले देखेको त्यसमा दुईवटा मुख्य फ्याक्टरले काम गरेका छ। एउटा ब्युरोक्रेसी, ब्युरोक्रेसी सबैभन्दा डरमर्दो चिज हो देशको, त्यो चाहिँ नि कानुनको संरक्षक भन्छ नि, उसैले हरेक कानुनको ड्राफ्ट उसैले बनाउँछ होइन। ड्राफ्ट बनाउँदा विगतका प्रचलनहरूलाई प्रचलित कानुनहरूलाई नै टेकेर नयाँ कानुनहरू पनि निर्माण गर्छ। उनीहरूले नयाँ ढङ्गले जनताको तर्फबाट क्रान्ति भयो परिवर्तन भयो भन्ने हिसाबले हेर्दैनन् होइन। एउटा यो ब्युरोक्रेटिक सिस्टमबाट कानुनहरू सबै ड्राफ्ट हुने मन्त्रालयको कर्मचारीहरूले नै कानुनहरूको ड्राफ्ट गर्छ, त्यही ड्राफ्टलाई टेकेर चाहिँ नै अब पछि बहस मात्रै गर्ने हो सांसदहरूले, एउटा पहिलो कुरा। दोस्रो कुरा चाहिँ अब सांसदहरू जुन तपाईँले भन्नुभयो नि त्यो अब त्यो भोट पाउनलाई मात्रै तपाईँ जनताको म कुरा लिएर जान्छु भन्छ कि, तर उनीहरूले माथि गइसकेपछि कतिले त त्यो भुलि नै हाल्छ। पहिलो कुरा, ज जसले भुल्न चाहेको छैन तर त्यसले माथि फेरि अडान राख्न सक्दैन, त्यो प्रष्टै देखेको छ। माथि मूल नेताले के भन्यो त्यो आफ्नो फरक मत राख्नै सक्दैन क्या, त्यहाँ विरोध पनि गर्न सक्दैन उसले, किन जनताको आधारभूत आवश्यकता र उसको मुख्य अधिकारको सवाली है भन्ने हिसाबले उसले बहस गर्दैन कि, नेताको बोलीमा बोली मिलाएर जहाँ गइदिन्छ, त्यो सांसदको कमजोरी चाहिँ एकदम छ।
यो हामीलाई परेको असर समावेशी शिक्षा सँगसँगै हाम्रा जति पनि आयोगहरू भन्छन् त्यहाँ आयोगभित्र प्रतिनिधित्व कम हुनुको कारणले अथवा नहुनुको कारणले पनि हो।
यत्रो दुनियाँ अब मान्छे भन्ने त कति हो, कति अध्ययन गरेका विज्ञहरू दुनियाँ छन् नि त होइन। तपाईँले आयोगहरू भन्नुभयो, आयोग प्रतिष्ठान विभिन्न रिसर्च सेन्टरहरू छ, त्यसको डकुमेन्ट हेर्दैनन् क्या हाम्रा सांसदहरूले, आफ्नो नेताले भनेकै अन्तिम बोली ठानिदिन्छन्। किनभने त्यो हेऱ्यो भने त्यहाँ धेरै यस्ता अनुसन्धानका दस्तावेजहरूले प्रुफ गरेका छ, मतलब प्रमाणित गरेका छ कि साँचो अर्थमा कानुनहरू चाहिँ नि जति पनि प्राकृतिक स्रोत भूमि सम्पत्ति पानी खानी वन जङ्गल खोला नाला जे छ ती चिजको सम्बन्ध कोसँग छ, कस्तो संस्कृतिसँग छ, कस्तो समुदायसँग छ, उसको ज्ञान अभ्यास के छ, त्यसलाई संरक्षण गर्ने गरी नै गर्नुपर्छ भन्ने सबै रिसर्चहरूले फाइन्ड गरेका छ कि। तर त्यो कुरा कहिले उनीहरूले अध्ययन गरिदिँदैनन्, त्यो कुरा कहिले पढ्दिँदैनन्, कहिले सुनिदिँदैनन्, अनि एकजना नेताले आफ्नो मेन नेताले जे बोल्यो त्यो अन्तिम वाक्यांश हो भन्ने हिसाबले जाँदाखेरि यो समस्या भएको हो। नत्र भने अब प्रतिवेदनहरू त थुप्रै छ नि, आयोगहरूले दिइराखेको प्रतिवेदन पनि गइरहेकै हुन्छ, नगएको होइन, उनीहरूले नि केही न केही अध्ययन गरेरै पठाएको हुन्छ। विभिन्न प्रतिष्ठानहरू छ, विभिन्न रिसर्च सेन्टरहरू छ, उनीहरूले बरु तल जनताको घर दैलोमा होइन अगेनामै बसेर उनीहरूले चाहिँ नि त्यहाँको वस्तुस्थिति बुझेर प्रतिवेदनहरू लेखिरहेको हुन्छ होइन, त्यो त्यसलाई व्यवस्था गर्ने चलनले गर्दाखेरि यो समस्या भएको। उल्टै एकदम सो कल्ड एकदम जान्ने जस्तो भएर अझै सिकाइरह हुन्छ कि त्यसको नेताको भाषामा होइन, त्यो चिजले झन् बिग्रिन्छ।
सामाजिक संस्थाहरू नै जहिले पनि तारो बनिरहनु पर्ने, फेरि उनीहरू अग्रसर हुनुपर्ने स्थिति त अझै जीवितै रहि नै रह्यो। अब मैले दनुवार सुनवार त्यसै थारू धिमाल दिदीबहिनीहरूसँग कुराकानी गर्दाखेरि यति राम्रो कुरा हामीले सुन्यौँ बुझ्यौँ कि हामीले त स्रोतहरू पत्ता लगाउनु त धेरै पो रहेछ त, तर हामीलाई अहिलेसम्म किन यस्तो वञ्चित गराइरहेको होला भन्ने कुराहरू उहाँले सेयर गर्दै हुनुहुन्थ्यो।
बिचरा धिमाल दनवारको कुरा गर्नुहुन्छ, उहाँहरू त झन् धेरै पिन्धमा भएको समुदायहरू होइन, अति सीमान्तकृत रूपमा लोपोन्मुख रूपमा रहेकाहरू। अब तपाईँको चाहिँ नि यहाँ म केही टाठा बाठा हुँ भन्ने लेभलको जनताले पनि यो कुरा थाहा पाउँदैन। हेर्नुहोस् सरकार राज्यले कसरी देश चलाइरहेछ भन्ने कुरा। अब यो स्रोतहरू त नि यो करोड अरब होइन खरबौँमा आइरहेछ, डलरको रेटमा आउँछ हेर्नुहोस् होइन। त्यो चिज कहाँ कसरी कसरी आयो कसरी जाँदैछ भन्ने कुरो कसैले भेउ पाउँदैन हेर्नुहोस्। त्यो सीमित मान्छे सरकारको पनि सीमित मान्छेले चलाइरहेको हुन्छ र उसले आफ्नै मेकानिजम संयन्त्र बनाउँछ, त्यो संयन्त्र मार्फत उसले खर्च गरिरहेको हुन्छ होइन। अनि सरकारको आवश्यकता प्राथमिकता कतातिर पर्छ त्यतातिर डाइभर्ट पनि गर्छ कति बजेटहरू। त्यसले गर्दाखेरि धेरै तल डिप्राइभ पिपुल भन्छ, जो एकदम विपन्न अवस्था भएका, लोपोन्मुख अवस्था भएका, मार्जिनलाइज भएका आदिवासी जनजाति स्थानीय समुदायसम्म यो कुरै पुग्दैन हेर्नुहोस्। उहाँहरूले यो प्रशिक्षणमा कुरो सुन्नुभयो छक पर्नुभयो होइन, यो त डरमर्दो गरी छ नि। यस्तो डाटा त कति छ कति, फेरि एकपल्ट आउने होइन यो स्रोत त महिनै पछि छ छ महिना ती तिन महिनामा वर्षै पछि आएको आएकै आएको आएकै आइरहेछ। यो दसौँ वर्षदेखि आइरहेको थियो अहिले पनि आइरहेछ। त टोटल गर्ने हो त कति हो कति क्यालकुलेटरमा अट्दैन हेर्नुहोस् हिसाब होइन, त्यसरी आइरहेछ पैसा त। अब तर त्यो त्यो रकमहरू जनताको नाममा आउने, तर जनताले कहिले पनि त्यसको उपभोग प्रयोग लाभ लिन नसक्ने ल तल त्यही स्रोत लाभ लिन नसके पनि उनको हितमा अहिले बन्ने कानुन नीतिहरू नियमहरू बनाइदिए त भइहाल्थ्यो त, त्यो पनि गरिदिँदैन होइन। त्यो लाभ त ऊबाट वञ्चित भयो भयो, अब बन्ने योजनाहरूबाट पनि ऊ जहिले वञ्चित भइरहेछ कि, त्यो चाहिँ एकदमै अन्यायपूर्ण छ जनताको हिसाबले हेर्ने हो भने।
मूलभूत मुद्दाहरूमा अझै छिनफानो हुन गर्न भएको छ, जस्तो आरक्षणका क्षेत्रहरूमा वा विकास निर्माणका क्षेत्रहरूमा, त्यसले गर्दाखेरि माइग्रेसनको रेट चाहिँ बढ्ला जस्तो स्थिति देखिन्छ। यसमा महासङ्घले त अझै जोडबल गर्ने होला नि।
कस्तो राम्रो कुरा उठाइदिनु भयो तपाईँले। आज मान्छे नि एकदम बाढी गए जस्तो गाउँ बस्ती हिमालको फेदबाट खोलाको किनारबाट पाखा भित्ताबाट किन सहरीकरण हुँदैछ, सहरमा आएका मान्छेहरू यहाँ टिक्न नसकेर किन विदेशिएका छन्, यो श्रृङ्खला त यही कुरा नबुझेर हो नि त। त्यसले गर्दा यदि गाउँ कुना बस्तीका मान्छेलाई त्यहीँ रोक्ने हो भने त उनीहरूलाई उनीहरूको अधिकार त त्यहीँ सुनिश्चित गरिदिनु पर्यो नि। कानुन त्यो उनीहरूलाई खेदाउने विस्थापित गर्ने खालको बनिया छ, अनि त्यसपछि कहाँ रहन्छ त, उनीहरू विस्थापित त हुने नै भयो। त्यसले गर्दाखेरि माइग्रेसनको जुन कुरा ल्याउनु भयो त्यो त डरमर्दो छ। भोलि मन लाग्छ अबको 10 वर्षपछि तपाईँको 50% रेटमा गाउँ बस्तीबाट मान्छे सिफ्ट हुँदैछ होइन, अनि सहरमा आउँछ, सबलाई रोजगार त दिन सक्दैन कसैले, सरकारले त झन् टाढा कुरा भयो, अनि उनीहरू विदेशी नै बाध्य हुन्छन्। आइसकेपछि त यहाँ हिजो गाउँमा 1 रुपियाँ पैसा नभए पनि चल्थ्यो, किनभने सबै आफ्नै उत्पादन थियो, खेतबारीको चाहिँ अन्नपानी थियो, सागपात थियो होइन, त्यो तरकारी आफ्नै खेतबारीको हुन्थ्यो, फलफुल आफ्नै खेतबारीको, उसले 1 रुपियाँ नि खर्च नगरिकन जीविकोपार्जन गर्थ्यो उसले होइन। खसी बोका सुँगुर कुखुरा पालेर भए पनि कपडा किन्ने दसैँमा चाहिँ खर्च वर्ष भइ नै हाल्थ्यो, आखिर उसलाई ठुलो त्यो ध्यान नहुन्न। आज तर आफ्नो त्यहाँको पुर्ख्यौली सम्पत्ति छोडेर जब सहर पस्छ, अब हिजो 1 रुपियाँ पनि क्यास नचाहिने मान्छेलाई अहिले 1,00,000 रुपियाँ चाहिन्छ 1 महिनाको खर्च। यहाँ सहरमा परिवारै छ भने 1,00,000 रुपियाँले नि पुग्दैन, त्यस्तो स्थिति छ। अब त्यो 1,00,000 रुपियाँ महिनामा कसले कमाउने यहाँ, अनि त्यसका लागि ऊ बाध्य भएर अनि त्यसपछि दुनियाँ ऋणपान गरेर हुन्छ कि खेतबारी बेचेर हुन्छ ऊ चाहिँ, अनि खाडी राष्ट्र कि कहाँ विदेशमा गएर चाहिँ नि अनि त्यहाँको भाडा धुनुपर्छ, त्यहाँको मान्छेको गुलामी गर्नुपर्छ। हेर्नुहोस् यो बाध्यात्मक स्थिति कसले बनायो भन्दा अहिलेका नियम कानुन राज्यको नियम कानुनहरूले गर्दा हो। र यसमा स्पष्ट हिसाबले त्यहाँको आदिवासी जनजाति र स्थानीय समुदायलाई गाउँमै रोक्ने पोलिसी सरकारले ल्याउनै पर्छ, त्यसको लागि कानुनहरूमा संशोधन गर्दै उनीहरूलाई उनीहरूको अधिकार खोज्ने होइन, उनीहरूलाई अधिकार सम्पन्न बनाउने, प्राकृतिक स्रोतहरूको मालिक बनाउने, त्यहाँको योजनाहरूको के भन्छ त्यो लाभको बाँडफाँडमा उनीहरूलाई सहभागी गराउने होइन। विदेशमा भन्दा राम्रो त्यहीँ गाउँमा बसेर कमाइ हुन्छ भन्ने कुनै विषयले प्रमाणित गर्छ नि, उनीहरू किन दुःख गर्न जान्छ र बिचरा अर्काको देशमा आफ्नै थाकथलोमा बसेर आफ्नै जमिनको मालिक भएर बसिरहे, त्यो त धेरै राम्रो कुरा हो नि त। तर सेवा सुविधा स्रोतको उपलब्धता र का सबै कुरा आत्मसम्मानसहितको उनीहरूलाई चाहिँ जिम्मेवारी चाहिँ बनाउने गरी कानुनहरू नीतिहरू बनाएर उनीहरूलाई रिसोर्सफुल बनाउने। जस्तै अब गाउँमा उसले कुनै जडीबेटी खेती गर्दैछ, अहिले निकुञ्ज बफर जोन के को नाममा खेदाउँछन् होइन, त्यो होइन, बरु उल्टै बरु त्यस्ता सार्वजनिक जमिन नै छ भने त्यसमा जडीबुटी खेती हरियाली बनाउँछ त उसले।
सरकारले केही सांसदहरूले गाजाको खेती गर्नुपर्छ कि भनेर अहिले बोल्न थालेका छन्, तर योभन्दा दशकौँ अगाडिदेखि गाजाकोबाट वा अल्लोबाट कोट प्यान्ट टोपी चोपी झोला बनाएर त बिक्री भइरहेको छ नि त नेपालमा, होइन?
हो, त्यो हो, त्यस्तो कुरालाई प्रोत्साहन गर्नु पर्यो, कानुन बनाएर बरु हो त्यस्तोलाई लिगलाइज गर्नु पर्यो। इलिगल अहिले आज दुनियाँ मान्छे चाहिँ नि क्रिमिनलाइज गरेर जेल हालिरहेछ, होइन? गाँजा भन्ने चिज त औषधि पनि हो नि, गाँजा भन्ने चिज त नै एउटा इन्टरप्रेनरसिप, एउटा उद्यमशीलताको लागि एउटा नमुना कुरा हो भने त्यस्तो चिजहरूबाट चाहिँ आज सारा कुरा कपडा जुत्ता सारा झोला बनिरहेछ भने त्यो कुरा त ठुलो एउटा नेपालको वास्तवमा मौलिक उत्पादन हुन्छ क्या। त्यो त्यसलाई अन्तर्राष्ट्रिय बजारीकरण गर्ने भने त्यसैले धनी बनाउँछ नेपाललाई। अनि यस्ता इनोभेटिभ कुरा चाहिँ देख्दैन सरकारले, होइन? त्यस्तो कुराहरूलाई प्रोत्साहन दिनु पर्यो, गाउँमै बस्नको लागि उसलाई त सुरक्षा पनि दिने, उसको सम्पत्तिको सुनिश्चितता गरिदिने, नियमित आए उसको बालबच्चालाई शिक्षा दीक्षादेखि लिएर कुनै रोग व्याधि लाग्यो भने उसको स्वास्थ्यको ग्यारेन्टी सुरक्षाहरू गर्दैन, मान्छे गाउँमै बस्छ हेर्नुहोस् त, केही त गर्दैन। अनि सरकारले केही नगरेर उल्टो खेदाउने योजना बनाएपछि त खेप भाग्छ नि त उनीहरू।
आदिवासी जनजाति
बाँदरले उहाँ चाहिँ नि बाली नाली नोक्सान गरेछ, बाँदर अब एउटा खेद्न नि दिन्नन्, दुम्सीले त्यत्तिकै सिध्याइदिया छ, तपाईँको बँदेलले त्यत्तिकै केही बाली नाली खान दिएको छैन, उता जङ्गल भित्रबाट बाघ भालुहरू बढ्दै आइरहेछ, गाउँले त भाग्नै पर्यो नि जसरी, अनि त्यस्तो स्थितिमा त नभागेर के गर बिचराहरू।
आदिवासी जनजाति महासङ्घ नैफिनले केही कि मुद्दाहरूमा सरकारलाई घुँडा टिकाउन पनि बाध्य बनाएको छ, केही ठाउँमा मुद्दाहरूमा बोल्न पनि बाध्य बनाएको छ। उसो भए कञ्चनजङ्घादेखि यो नाम्चे हुँदै सुदूरको अपि हिमालसम्मको उच्च पहाडी भागमा, उच्च हिमाली भागमा र मध्य पहाडी भागमा बस्ने प्रमुख रूपमा आदिवासी जनजातिहरू र अन्य समुदाय भविष्यमा क्लाइमेट चेन्जको यो दर बढ्दै गयो भने झन् विकराल स्थिति आउन सक्ने हुनसक्छ, त्यसको हेतु त्यसको रक्षाका लागि, सुनिश्चितताका लागि, न्यूनीकरणका लागि सरकारले सूची हाल्नुपर्ने, गरिहाल्नुपर्ने वा सरकारलाई फेरि एकपल्ट घुँडा टिकाउने स्थितिमा ल्याउनु पर्ने बाध्यात्मक त्यस्तो परिस्थिति निर्माण गर्नुपर्छ कि पर्दै?
जरुर, यो त एकदम अहिले तत्काल गरिहाल्नुपर्ने अवस्था किन देखिन्छ भने क्लाइमेट चेन्जको मुद्दा त यति दरमर्दो हुँदै आइरहेछ, अब केही समयपछि मान्छे कहाँ कसरी
सरिसक्यौँ अथवा तराईतिर सरिसक्यौँ भन्नुभएको छ, भोलि त्यहाँबाट पनि सीमा पारि जाने
हो। यही भएर सस्टेनेबल डेभलपमेन्टको मूल थिम भनेकै आजभन्दा अब 50 वर्ष पछि के आइपर्न सक्छ है भन्ने प्री एजुम्सन अहिले नै अनुमान लाएर त्यसको व्यवस्थापन गर्ने हो। जब सारा बिग्रिसक्छ, बिग्रेर आतिएर के हुनु, त्यो त सकिने गयो, होइन? त्यसले गर्दाखेरि बिग्रिनुभन्दा धेरै अगाडिदेखि त्यो बिग्रिन नदिनको लागि, त्यसको रोकथामको लागि योजना अहिलेदेखि बनाउनु थाल्नु पऱ्यो नि। त्यसको लागि त गाउँघर बस्तीहरूलाई कसरी सुव्यवस्थित गर्ने, पहिलो ध्यान त्यहीँ जानुपर्ने। सहरमा मान्छे बढो भनेर दुनियाँ त्यो चाहिँ बेरोजगारहरूको भण्डार निर्माण गरेर केही अर्थ छैन, होइन? गाउँमै उनीहरूलाई स्वरोजगार बनाउने अभियानहरू छाल्नुपर्छ। त्यसका लागि प्राकृतिक स्रोत, उनीहरूका सांस्कृतिक प्रथाजनित अधिकार अथवा त्यहाँको स्थानीय समुदायहरूको जल जमिन जङ्गलसँग प्राप्त गर्ने उसका सबै सेवा सुविधाहरूको सुनिश्चितता सरकारले गरेर उल्टै अझै प्रोत्साहन मोटिभेसन स्वरूप उनीहरूलाई विभिन्न सब्सिडीहरू दिने, होइन? बिउ बिजन होला, बाली नाली, त्यसपछि तपाईँको चाहिँ मलको कुराहरूलाई अथवा प्रोत्साहन गर्ने हरेक चिजहरू हुनसक्छ, होइन? उत्पादनको बजारीकरण, उनीहरूको बालबच्चालाई शिक्षा दीक्षाको कुराहरूदेखि लिएर सबै कुरा त्यहाँ चाहिँ नि ग्यारेन्टी गरिदिने र त्यो काममा फटाफट सुरु गरिदिने हो भने हेर्नुहोस् बाटोघाटो, त्यसपछि चाहिँ नि अरू प्राविधिक सहयोगहरू गरिदिने मान्छे त्यहीँ जान्छ, हेर्नुहोस् त्यहीँ जान्छ नि, कति राम्रो हावापानी छ यहाँ, मान्छे त्यत्तिकै यस्तो प्रदूषणमा आएर मर्न चाहँदैन नि। तर त्यो चिजको लेखाजोखा गरेर तत्काल सरकारले स्टेप चाल्न जरुरी छ र त्यसमा हामीले पटक पटक भनि पनि रहेछौँ र कतिपय राज्यका कानुनहरू जो एकदमै विभेदकारी छ त्यसलाई खारेज गर्न वा बन्न खोजेका कानुनहरू रोक्न चाहिँ हामीले जस ठुलै मुभमेन्टहरू गरिरहेछौँ र कतिपय रोकेका पनि छौँ, होइन? यस्ता विभेदकारी कानुनहरू र सरकारले चाहिँ खालि त्यस्तै बनाउन खोज्छ र उसको कमजोरी भनेकै त्यही हो। अनि आफ्नो कमजोरी कहिले महसुस नगर्ने अनि लठी लाएर डन्ठा लाएर चाहिँ नि दमन गर्छु भनेर त यो लोकतन्त्रको चाहिँ नि इज्जतै त्यो त बदनाम भइहाल्छ नि। लोकतन्त्रमा दमन गरेर होइन कि, जनताको आवश्यकता, इच्छा, आकाङ्क्षा र उसको वास्तविक त्यहाँको धरातललाई बुझेर कानुनहरू बनाउनुपर्छ भन्ने म सरकारलाई पनि सुझाव दिन्छु र हामी आफ्नो हाम्रो तहबाट पनि जनतालाई क्यापेसिटी उसको क्षमता विकास गर्ने, सेन्सिटाइज गर्ने कामहरू गरिरहेछौँ। यो बढी सरकारले अझै गर्नु जरुरी छ र अन्तर्राष्ट्रिय दात्री निकाय, सहयोगी संस्थाहरू, डेभलपमेन्ट पार्टनर्सहरूले पनि यस्तो कदमहरू चाल्न जरुरी छ जो जनतालाई एकदमै तपाईँको चाहिँ उनीहरूको चेतनालाई एकदम माथि पुर्याउने र गाउँमै आकर्षित गर्ने कुरामा सबैले सहयोग पुर्याउनुपर्छ भन्ने लाग्दछ।
असर कार्यक्रम साइनोको लागि यहाँले समय दिनुभयो पोखरा आउँदाको यो वखतमा धेरै धेरै धन्यवाद छ।
ल धन्यवाद तपाईँलाई पनि एकदम मेरो आफ्नो विषयहरू आफ्नो विचारहरू राख्ने जुन अवसर दिनुभयो त्यसको लागि म एकदमै रेडियो अन्नपूर्ण र तपाईँलाई पनि एकदम धन्यवाद दिन चाहन्छु। धन्यवाद।
हुनुहुन्थ्यो नेफिनका महासचिव दिवस राईज्यू हामीसँग कुराकानी गर्दै। यो कुराकानीसँगै प्राविधिक मित्र अरविन्द विक्रम राणाले समय सकिएको जनाउ गर्नु भएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह सुझावहरू रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहज लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने तालिममा सहभागी भएका तथा नेफिनका महासचिव दिवस राईज्यूलाई धेरै धेरै धन्यवाद। म अर्जु विष्ट सल्यानी होजेल पर्छु। चिसो बढ्दैछ, आफू पनि जोगिनुहोला र अरूलाई पनि जोगिन सुझाउनुहोला। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासङ्घको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आइसिआईको आर्थिक सहयोग र नेफिन वाइएईको सहकार्य रहेको छ।